आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह। प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा श्रोता, आशा गर्दछु तपाईँहरूले निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक कुराहरू सिकिरहनु भएको छ र यसले तपाईँहरूको आत्मिक जीवनलाई पनि निकै नै फाइदा तुल्याइरहेको छ। तपाईँहरूको प्रतिक्रिया, तपाईँहरूका सुझावहरूको हामी प्रतीक्षामा रहनेछौ। प्रभुले तपाईँहरूको जीवनमा धेरै धेरै आशिष दिनुभएको होस्। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ यहोशापातको शासनकाल अवधिमा जागृति। यो खण्डले दोस्रो महान जागृति अवधिको रेकर्ड गर्दछ। यो जागृति आशाको शासनकाल मुनि आएको जागृतिको भन्दा ठूलो थियो। यहोशापात आशाका छोरा थिए र परमेश्वरद्वारा महान गरी प्रयोग गरिएका थिए। दोस्रो इतिहास 17 अध्यायको 1 पदमा भनिएको छ, आशापछि तिनका छोरा यहोशापात राजा भए, तिनले इसरायललाई रोक्ने अठोट गरे। यसको मतलब यहोशापातले यहुदाको राज्यलाई उत्तरी राज्य इसरायलको विरूद्ध मजबूत गरे। अनि दुई पदमा भनिएको छ, तिनले यहुदाका किल्ला भएका सबै शहरहरूमा फौज राखे अनि यहुदाभरि र तिनका पिता आशाले कब्जा गरेका एफ्राइमका शहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे। हामीले अघिल्लो अध्यायमा देखिसकेका छौं कि इसरायल र यहुदा बीच युद्ध भएथ्यो। यहोशापात आफ्नो राज्यलाई सुरक्षा गर्न पूर्व सावधानीको अप्नाइरहेका छन् र त्यसको तयार गरिरहेका छन्। तीन पदमा भनिएको छ, तिनी आफ्ना पिताले देखाएका उदाहरण अनुसार शुरू शुरूमा हिँडे, तिनी बाल देवताहरूको पछि लागेनन्। यहोशापात असल राजा थिए। अनि 4-5 पदमा भनिएको छ, तर तिनले आफ्ना पिताका परमेश्वरलाई खोजे र उहाँका आज्ञाहरू पालन गरे, तिनी इसरायलका चालमा चलेनन्। परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो र सारा यहुदाले तिनलाई उपहार चढाए। तिनको धन सम्पत्ति र ख्याति साह्रै बढ्यो। पुरानो नियममा परमेश्वरको मन्जुरको चिन्ह भौतिक सम्पन्नता थियो। त्यसपछि हामी अगाडि देख्छौ परमेश्वरको वचनको शिक्षा। 6-9 पदमा भनिएको छ, परमप्रभुका मार्गमा हिँड्न तिनी गर्व गर्थे। यस बाहेक तिनले यहुदाबाट डाँडाका थानहरू र असेरा देवीका प्रतिमाहरू हटाइदिए। आफ्नो शासनकालको तेस्रो वर्षमा यहुदाका शहरहरूमा शिक्षा दिन तिनले आफ्ना अधिकारीहरू बेनहेल, ओबदिया, जकरिया, नतनेल र मिकायालाई पठाइदिए। तिनीहरूसँग कोही लेबीहरू थिए, अर्थात समया, नतन्या, जबदिया, असाहेल, समिरामोत, यहुनातान, अदोनिया, तोबिया र तोब अदोनिया अनि पुजारी एलिसामा र यहोराम। परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहुदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहुदाका सबै शहरहरूमा गए। तपाईँले थाहा पाउनुभयो कि यहोशापातले के गरेथे। उसले यो मुक्तिको मार्ग बाइबल अध्ययन कार्यक्रमलाई आरम्भ गरे। उसले वचन प्रचारको निम्ति लेबीहरूलाई पठाए, जबकि त्यस बेला आजको दिन जस्तो तकनिकी मशिन संचार माध्यम नभएकोले तिनीहरू व्यक्तिगत रूपले जानुपर्दथ्यो। यहोशापातले तिनीहरूलाई सयौं सयौंको संख्यामा पठाए। तिनीहरूले पूरा राज्यभरि परमेश्वरको वचनको शिक्षाको प्रचार गरे। मित्र, त्यही नै जागृतिको तरिका हो। जबसम्म मण्डली परमेश्वरको वचनमा फर्कन्दैन, त्यहाँ कहिले पनि खास जागृति हुने छैन। अहिले परमेश्वरको वचनको शिक्षाको प्रतिक्रियाको ध्यान दिनुहोस्। 10-12 पदमा भनिएको छ, यहुदाको वरिपरि भएका देशका राज्यहरूमाथि परमप्रभुको भय पर्यो र उनीहरूले यहोशापातको विरूद्धमा युद्ध गरेनन्। कुनै कुनै पलिस्तीहरूले त यहोशापातका उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि 7,700 भेडा र 7,700 बोकाहरू ल्याए। यहोशापात झन शक्तिशाली भए। तिनले यहुदाका र त्यहाँका किल्लाहरू र भण्डारहरू राख्ने शहरहरू बनाए। मित्र, यहोशापातले आफ्नो निम्ति दिएका उपहारहरूको राख्न अति नै ठूलो भण्डार बनाउनु परेको थियो। यस मानिसलाई परमेश्वरद्वारा महान गरी प्रयोग गरिएका थिए।
जब जागृति यहुदामा आयो यसले यहुदाको वरिपरि रहेका राष्ट्रहरूमाथि पनि प्रभाव पार्यो। जागृति चारैतिर फैलियो। अरू त के, पलिस्तीहरू जो दाउदका कठोर नित्य शत्रुहरू थिए तिनीहरूले मित्र जस्तै भएर उसलाई करको रूपमा विभिन्न उपहारहरू चाँदीहरू दिए। अरू त के, यसले अरबीहरू बीच पनि यो जागृतिले छेडिदियो। अरबीहरूले उसलाई भेड़ाहरू बाख्राहरू उपहारको रूपमा दिए। तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि उसको विरूद्धमा कुनै युद्ध थिएन। आत्मिक जागृति युद्धको लागि समाधान र चंगाई हो। यदि कुनै राष्ट्र शान्ति पाउने इच्छा गर्छ भने परमेश्वर कहाँ फर्कनै पर्छ। त्यही नै परमेश्वरको विधि हो र यो सधैँ नै त्यही विधि हुनेछ। यदि कुनै राष्ट्र निरन्तर युद्धमा छ भने यो यस कारणले कि त्यो राष्ट्र परमेश्वरबाट टाढा भौतारी गएको छ। तेह्र पदमा भनिएको छ, यहुदाका शहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरुसलेममा तिनका खुबै तालिम पाएका योद्धाहरू थिए। यो समय शान्तिको समय थियो, तर यहोशापातले सुरक्षाको निम्ति सेनाहरू राखेथे अनि उसका सेनाहरू क्याप्टेनहरूको निम्न केही पदहरूमा सूचित गरिएका छन्। तिनी महान शासक हुन्। उसले अन्य शत्रुहरूद्वारा आक्रमण गरिएको खण्डमा सुरक्षाको निम्ति धेरै सुरक्षाहरूको तयारी गरिसकेका थिए, तर परमेश्वरले उसलाई शान्ति दिनुभयो। उन्नाइस पदमा भनिएको छ, यहुदाका किल्ला भएका शहरहरूमा राजाले राखेकाहरू बाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए। यहोशापात सबै नापहरूद्वारा महान व्यक्ति हुन्, तर हामी अहिले उसले केही त्यस्तो काम गरेको देख्छौ जुन विश्वास गर्न नसकिने कुरा छ। त्यस्तो व्यक्तिले पनि त्यस्तो गर्छ भनेर यहोशापातले आहाबसँग सम्बन्ध गाँच्दछ। दोस्रो इतिहास अठार अध्यायको एक पदमा भनिएको छ, यहोशापात साह्रै धनी र प्रसिद्ध भए अनि तिनले आहाबसित वैवाहिक सम्बन्ध जोडे। हेर्नुहोस् यहाँ, यहोशापात आहाबसँग मैत्री सम्बन्ध गाँच्दछन्। तिनले आहाबसँग संगति गरे जो एक दुष्ट, भ्रष्ट, खराब, अईश्वरीय राजा थिए। अनि दुई पदमा भनिएको छ, केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावो लश्करको निम्ति धेरै भेडा र गोरुहरू मारे र रामोत गिलातलाई आक्रमण गर्न तिनलाई उक्साए। यो विश्वास गर्न नसकिने कुरा देखिन्छ। यो शास्त्रको पानामा यो रेकर्ड भएको एक अनौठो साझेदारी र सहभागिता हो। यहोशापात एक महान ईश्वरीय राजा थिए र उसलाई आफ्नो राष्ट्रमा जागृति ल्याउन महान गरी प्रयोग गरिएका थिए। तिनी परमेश्वरलाई प्रेम गर्दछन् र तिनी परमेश्वरको वचनको प्रेम गर्दछन्। तिनी आत्मिक व्यक्ति हुन्, तर त्यसको ठिक विपरीत आहाब ईश्वरहीन, दुष्ट, खराब र भ्रष्ट राजा थिए। तिनले परमेश्वरलाई घृणा गर्छन्। तिनले आफैलाई प्रतिमा पूजा र अनैतिकतातिर दिएका थिए। अहिले कसरी यी दुई मानिस बीच सम्बन्ध कायम हुन सक्थ्यो? कसरी तिनीहरू आपसको सहभागिताको आनन्द उठाउँथे? तिनीहरूसँग कुन त्यस्तो कुरा छ जुन आम कुरा छ? आउनुहोस् केही समय यहाँ छानबिनतिर समय दिउँ। तिनीहरूसँग तीन प्रकारको सम्बन्ध र साझेदारी थियो। यो सबै भौतिक कारणहरूमा र शारीरिक कारणहरूमा आश्रित छ। तिनीहरूसँग आत्मिक रूपमा केही पनि आम कुरा छैन। पहिलो, यी दुई बीच वैवाहिक सम्बन्ध थियो। यहोशापातको छोरा यहोरामले आहाब र इजेबेलको छोरी अतल्यासँग विवाह गरेथे, जुन हामी देख्छौ। यो अतल्या रक्तप्यासी दुष्ट स्त्री थिइन् जो आफ्नो आमा बुबाको चालमा हिँडिन्। हामीले पहिले नै त्यो कुरा राजाहरूको पुस्तकमा अध्ययन गरिसकेका छौं। म अनुमान गर्दछु कि यी दुई मानिसहरूले सोचे कि तिनीहरूले इसरायल र यहुदा बीच आपसमा सम्बन्ध गाँसेर एक अविभाजित राज्यको रूपमा ल्याउन सकिन्छ। तिनीहरूले यो अन्तर्विवाह गरेर त्यो गर्न कोशिश गरे, अनि जुन तिनीहरूले गरे त्यो गलत काम गरे। मित्र, परमेश्वरको वचनले स्पष्ट पार्दछ कि विश्वासी र अविश्वासी, क्रिस्चियन र अक्रिस्चियन बीच कुनै पनि परिस्थिति मुनि विवाह सम्बन्ध गाँस्न मना गर्दछ। तर यहाँ आत्मिक पिता यहोशापातको छोराले अति नै क्रूर, दुष्ट, भ्रष्ट, रक्तप्यासी आहाब र इजेबेलको छोरीसँग विवाह गर्छ। त्यसले दुखन्त घडीको ल्यायो। वास्तवमा यसले झण्डै दाउदको लाइनको जरा समेत नै खत्तम गर्न लागेको थियो। दोस्रो सम्बन्ध आहाब र यहोशापात बीच बजार सम्बन्ध थियो। हामीलाई भनिएको छ कि यहोशापात आफैलाई आहाबको छोरा आहाजियासँग सम्बन्ध गाँसेर तिनीहरूले जहाजका बेडाहरू टार्सिसमा पठाए। यो पहिलो राजा 22 अध्याय र दोस्रो इतिहास 20 अध्यायमा रेकर्ड गरिएको छ। जहाजहरू गहुँ र सुनको व्यापारको लागि जहाजहरू पठाउँथे, तर जहाज घटनाग्रसित भयो र जहाज समुद्रमा गुम भयो। परमेश्वरले यो सम्बन्धको आशिष दिन सक्नु भएन। अनि तेस्रो सम्बन्ध आहाब र यहोशापात बीचमा सैनिक सम्बन्ध थियो। आहाबसँग आरामसँग केही समस्या थियो। त्यसकारण उसले यहोशापातलाई आफूसँगै आरामीहरूको विरूद्ध रामोत गिलातमा युद्ध गर्न जान आग्रह गरे। उसले यहोशापातको सम्मानको निम्ति अति नै ठूलो भोज राखे र यसरी उसले यहोशापातलाई युद्धमा भाग लिन फुस्लाए। हा मित्र, यी दुई मानिसहरू बीचको सम्बन्धको परमेश्वर कहिले पनि आशिष दिनु भएन। पद तीनमा हामी पढ्छौं, इसरायलका राजा आहाबले यहुदाका राजा यहोशापातलाई भने, रामोत गिलातमाथि आक्रमण गर्न तपाई मलाई साथ दिनुहुन्छ? तिनले जवाब दिए, म तपाई जस्तै हुँ र मेरो मानिस तपाईकै मानिसहरू जस्तै हुन्, यस लड़ाईमा म तपाईलाई साथ दिनेछु। यहोशापात अहिले आहाबको परिवारसँग जोड़िएका छन् किनकि आहाब र उसको बच्चाहरू बीच अन्तर्विवाह गरिदिएका थिए। अहिले यहोशापात सम्बन्ध गाँस्न तयार छन् र भन्छन्, हामी एउटै हौं, हामी आपसमा साथमा छौं। अहिले यो कुराको याद गरौं कि परमेश्वरले यहोशापातलाई आशिष दिनुभयो। आहाब चाहिँ उसलाई युद्धमा लान आग्रह गरिरहेका छन्। यहोशापात सहमत हुन्छन्, तैपनि तिनी व्याकुल छन्। तिनीसँग परमेश्वरको लागि मन छ, हृदय छ, र यस परिस्थितिले उसलाई केही मनमा चिन्ता हालिदिन्छ। चार पदमा भनिएको छ, तर यहोशापातले इसरायलका राजालाई यसो पनि भने, पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्। त्यसकारण आहाबले आफ्ना सम्पूर्ण अगम वक्ताहरूको झुण्डलाई ल्याउँदछन्। पाँच पदमा भनिएको छ, तब इसरायलका राजाले 400 जति अगम वक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, म रामोत गिलातमाथि आक्रमण गरौं कि नगरौं? तिनीहरूले जवाब दिए, आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईँको हातमा सुम्पिदिनुहुनेछ। मित्र, यी अगम वक्ताहरू को हुन्? तिनीहरू बालका अगम वक्ताहरू हुन्। अहिले यहोशापातसँग आत्मिक अन्तर्ज्ञान छ र उसले थाहा पाउँदछ कि त्यहाँ निश्चय नै केही गडबड छ। छर सात पदमा भनिएको छ, तर यहोशापातले सोधे, सल्लाह लिन यहाँ परमप्रभुका अगम वक्ता कोही छैन? इसरायलका राजाले यहोशापातलाई जवाब दिए, परमप्रभुबाट सल्लाह लिनलाई अझ एकजना त छन्, तर म ती मानिसलाई घृणा गर्दछु किनभने तिनले मेरो निम्ति असल अगम वक्ता अगमवाणी कहिले पनि कहाँदैनन्। तिनी खराबी मात्र भन्दछन्। तिनी यिमलाकका छोरा मिकाया हुन्। यहोशापातले जवाब दिए, राजाले यसो भन्नुहुन्न। हामी देख्छौ कि आहाबले यस कारणले मिकायालाई घृणा गर्थे किनभने तिनी सत्य परमेश्वरको वचन दिन्थे बोल्थे, तर यहोशापातले उसलाई बोलाउन आग्रह गरेकोले गर्दा हामी देख्दछौ कि आहाब मिकायालाई बोलाई पठाउन मंजूर हुन्छन्। र आज हाम्रो दिनमा धेरै मानिसहरू छन् जसले त्यो मानिसलाई घृणा गर्दछ जसले परमेश्वरको वचनको दिन्छ। मिका एक त्यस्तो व्यक्ति थिए जसले परमेश्वरको वचन दिन्थे। उसले आहाबलाई उसको आफ्नो जीवनलाई खतरामा हालेर सत्यता बताए र अहिले जेलमा छन्। अहिले यस मानिसलाई दृश्यमा बोलाइन्दछ। नौ पदमा भनिएको छ, इसरायलका राजा र यहुदाका राजा यहोशापात राजकीय पोषकमा सामर्याको मूल ढोकाको सामुको खला नजिक आफ्नो सिंहासनमा बसिरहेका थिए र सबै अगम वक्ताहरूले चाहिँ तिनीहरूका अघि अगमबाडी कहिरहेका थिए। अमित्र, तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि 400 बालका अगम वक्ता आहाबको वरिपरि यता उता कुदेर भनिरहेका छन्, आरामको राजाको विरूद्धमा चढ़ाई गर्नुहोस्। तिनीहरूमध्ये एकजनाले त पूरा नाटक नै देखाए। सिद्दिकिया आफ्नो शिरमा फलामको सिंह बनाएर हरेकलाई खेल्दै भन्थे, यही नै तरिकामा तपाई आफ्ना शत्रुलाई गर्न गइरहनु भएको छ, हान्न गइरहनु भएको छ। ओ कस्तो दृश्य! दुई राजाहरू आफ्ना आफ्ना सिंहासनमा विराजमान छन् र ती अगमवक्ताहरू चाहिँ पागल जस्तै यताउता वरिपरि दौड़िन्दै कुद्दै भनिरहेका छन्, जानुहोस्, लड़ाई गर्नुहोस्, तपाईँले जित्नुहुनेछ। बाह्र पदमा भनिएको छ, मिकायालाई बोलाएर ल्याउने समाचार वाहकले तिनलाई भन्यो, हेर्नुहोस्, अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेका छन्, तपाईँको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्। प्रसन्न कुरा भन्नुहोस्। अर्को शब्दमा त्यस समाचार वाहकले मिकायालाई ती अन्य झुटा अगम वक्ताको कुरा जस्तै हामा हा मिलाउन नकल गर्न भन्छन् ताकि राजाबाट स्वीकार र प्रशंसा पाउन सकुन्। तेह्र पदमा भनिएको छ, तर मिकायाले भने, जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ त्यही मात्र म बोल्नेछु। अर्को शब्दमा हामी देख्दछौ कि मिका नकल गर्न चाहँदैनन्। तिनी देखावटी गर्न चाहँदैनन्। असत्यसँग सम्झौता गर्न चाहँदैनन्। सत्यको सत्य नै बताउन चाहन्छन्। तिनी त्यही कुरा भनिरहेका छन् जुन परमेश्वरले भन्न लगाउनुहुन्छ। तपाईँ त्यो कुराको निश्चित हुन सक्नुहुन्छ। चौध पदमा भनिएको छ, जब तिनी आइपुगे तब राजाले तिनलाई सोधे, मिकाया, हामी रामोत गिलातको विरूद्धमा युद्ध गर्न जाउँ कि नजाउँ? तिनले भने, आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् किनकि त्यो तपाईँको हातमा पर्नेछ। निकाय यसो हेर्दाखेरि कहिले कहीँ हँसी मजाका व्यक्ति पनि थिए, हँसी मजा गर्ने व्यक्ति थिए, रमाइलो गर्ने व्यक्ति थिए। त्यस दृश्यको याद गर्नुहोस्, दुई राजाहरू तिनीहरूको सिंहासनमा बसिरहेका छन्, बडो शानसँग 400 जना मानिसहरू अगमवक्ता भनाउँदाहरू वरिपरि कुदेर भनिरहेका छन्, युद्धमा जानुहोस् जानुहोस् जानुहोस्। अहिले व्यङ्ग्य हान्दै मिकाय पनि तिनीहरूसँग हामहा मिलाउँछन्, भन्छन् जानुहोस् युद्ध जित्नुहुनेछ। अनि 15 पदमा भनिएको छ, राजाले तिनलाई भने, परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नु, अरू कुरा होइन भने म तिमीलाई कतिपल्ट शपथ खान लगाऊ। आहाब मिकायलाई भन्छन्, मलाई व्यङ्ग्य हान रोक, धेरै मलाई नजिस्काउ है, त मलाई मूर्ख बनाउन सक्दैनस्, त मलाई मूर्ख बनाउन कति पनि सक्दैनस्, म जान्दछु कि त कहिले पनि तिनीहरूसँग सहमत हुन सक्दैनस्। देख्नुभयो, आहा परमेश्वरको वचन चाहन्थे तर तिनी परमेश्वरको वचनको ग्रहण गर्न चाहँदैनथे। तिनले सत्यता र गलत वा झुट बीचको भिन्नताको जान्दथे तर तिनी सत्यताको आज्ञा पालन गर्न चाहँदैनथे। आज त्यहाँ धेरै त्यस्ता मानिसहरू, त्यस्ता खालका मानिसहरू छन्। अहिले मिकाय गम्भीर बन्दछन्, यहाँ परमेश्वरको सन्देश उसले दिन्छ, तिनीहरूले युद्धको मात्र हार्दैनन् तर आहाबलाई पनि मारिनेछ, यो चाहिँ परमेश्वरको सन्देश हो तिनीबाट। 16-17 पदमा भनिएको छ, तब मिकायले भने, मैले त सबै इसरायललाई गोठाला नभएका भेडाहरू झैं डाँडाहरूतिर तितर बितर भएका देखे, र परमप्रभुले यसो भन्नुभयो, यी मानिसहरूका मालिक छैनन्, हरेक शान्तिसित घर जाओस्। इसरायलका राजाले यहोशापातलाई भने, तिनले मेरो निम्ति खराब बाहेक असल अगमबाड़ी कहाँदैनन् भनी के मैले तपाईँलाई भनेको थिइन र? इसरायलको राजा आहाब यहोशापातलाई भन्छन्, मैले तपाईँलाई पहिले नै यो भनिसकेको थिएँ कि उसले मेरो बारेमा खराब बाहेक केही कुरा पनि अगमबाड़ी कहाँदैन। अहिले मिकाय गम्भीरपूर्वक खास परमेश्वरको सन्देश दिन्छन् दृष्टान्तको रूपमा। 18-19 पदमा भनिएको छ, मिकायले अझै भने, यसै कारण परमप्रभुको यो वचन सुन्नुहोस्, मैले परमप्रभुलाई स्वर्गीयका आफ्ना सबै सेना उहाँको दाहिने र देब्रेपट्टि भई आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखे, अनि परमप्रभुले भन्नुभयो, रामत गिलातमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई भकाउनेछ? यो हाँस्यास्पद कथन हो। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि परमेश्वर उहाँ के गर्नुहुनेछ भन्ने कुरा पत्ता लगाउन निर्देशकहरूको समिति बोलाउनुहुन्छ? मित्र, परमप्रभु हाम्रो सल्लाह सुझावको माग गर्नुहुन्न। ओ, यो कस्तो नराम्रो गरिकन चोट पार्ने र टोक्ने व्यङ्ग्य कथन हो। 20-21 पदमा भनिएको छ, एउटा यस्तो र अर्कोले अर्को सल्लाह दियो, आखिरमा एउटा आत्मा अघि आएर परमप्रभुको सामुन्ने उभिएर भन्यो, म त्यसलाई भकाउने छु। परमप्रभुले सोध्नुभयो, कसरी? त्यसले भन्यो, म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झुट बोल्ने एउटा आत्मा हुनेछु। परमप्रभुले भन्नुभयो, त्यसलाई भकाउन त सफल हुनेछस्, जा गएर त्यसै गर। मिकाको हास्यास्पद दृष्टान्त यी सबै बालका अगमवक्ताहरू झुटाका झुन्डहरू मात्र हुन् भन्ने उहाँको चलाकपूर्ण उसको चलाकपूर्ण कथन हो। 22 पदमा भनिएको छ, त्यसैले अब परमप्रभुले तपाईँका यी सबै अगमवक्ताहरूका मुखमा झुट बोल्ने आत्मा हालिदिनु भएको छ, परमेश्वरले तपाईँका सर्वनाशको उर्दी दिइसक्नु भएको छ। अर्को शब्दमा, यी अगमवक्ताहरू तपाईँलाई सत्य कुरा बताइरहेका छैनन्, परमेश्वर तपाईँलाई दण्ड दिन गइरहनु भएको छ। अहिले आहाब मिकायले भनेको कुरामा कति पनि ध्यान दिँदैनन्, बर उसले मिकायलाई जेलमा थुन्न आज्ञा दिन्छन्। 25-26 पदमा भनिएको छ, तब इसरायलका राजाले हुकुम दिए, मिकायलाई पक्र र शहरका शासक आमोन र राजकुमार युआसको जिम्मामा सुम्पिदेउर भन। राजा यसो भन्नुहुन्छ, यस मानिसलाई कैदखानमा राख र म कुशलसित नहुन्जेलसम्म त्यसलाई रोटी र पानी बाहेक अरू केही नदेऊ। अनि 27 पदमा भनिएको छ, मिकायल घोषणा गरेर भने, यदि तपाईँ कुशल साथ फर्के आउनुभयो भने परमप्रभु मद्वारा बोल्नु भएको होइन रहेछ। तिनले अझै थपेर भने, सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान दियो। मित्र, यो कथनको मन म अति नै धेरै पराउँछु। मिकायलाई जेलमा थुन्न लानभन्दा पहिले उसले भन्यो, हेर्नुहोस्, यदि तपाईँ कुशल साथ फर्के आउनुभयो भने परमप्रभु मद्वारा बोल्नु भएको होइन रहेछ। अनि 28-29 पदमा भनिएको छ, तब इसरायलका राजा र यहुदाका राजा यहोशापात रामत गिलादमा उक्लेर गए। इसरायलका राजाले यहोशापातलाई भने, म गुप्त भेषमा लडाईँमा जानेछु, तर तपाईँ आफ्नो राजसी पोषक नै लाउनुहोस्। अनि इसरायलका राजा गुप्त भेषमा लडाईँमा गए। मित्र, यस पदबाट हामी यो पत्ता लगाउन सक्छौ कि तिनी आहाब धोकेबाज थिए, देख्नुभयो, युद्धमा राजकीय पोषक लाउने व्यक्ति खालि यहोशापात मात्र थिए, जुनले गर्दा शत्रुहरूले उसलाई सजिलै चिन्न सक्थे। चलाक धोकेबाज आहाबले चाहिँ आफ्नो साधारण पोषकमा गए, जबकि यो युद्ध उसको थियो। अर्को शब्दमा तपाईँ भन्न सक्नुहुन्छ कि आहाबले यहोशापातलाई सिंहहरूको बीचमा बाख्रो बनाएर पठाए। मैले पहिले भनिसके कि यो यहोशापातको युद्ध थिएन, तर झण्डै झण्डै उसलाई युद्धमा बेकारमा अनावश्यक रूपमा मारिएथे। 30 र 31 पदमा भनिएको छ, आरामका राजाले आफ्ना रथहरूको सेनापतिहरूलाई इसरायलका राजा बाहेक अरू साना ठूलासित लड़ाई नगर्नु भन्ने हुकुम दिएका थिए। तब रथहरूको सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले तिनलाई नै इसरायलका राजा भनी ठानेर आक्रमण गर्न फर्के। तर यहोशापातले चर्को स्वरले कराए, अनि परमप्रभु तिनको सहायताको निम्ति आउनुभयो र परमेश्वरले ती रथका सेनापतिहरूलाई तिनी तर्फबाट अर्कोतिर लानुभयो। यहोशापात यसकारण जीवितै बचेर आउन सके किनभने उसको पक्षमा उभिएर परमेश्वरले हस्तक्षेप गर्नुभयो। यता वृद्ध धोकेबाज आहाब आफैमा अति नै सन्तुष्टको आवाज गरिरहेका छन्। उसको चलाकीपनद्वारा बिना हान्ती युद्धबाट उम्कन सक्छु भन्ने उसले आशा गरेका थिए, तर त्यहाँ के हुन्छ सो कुराको ध्यान दिनुहोस्। 33 पदमा भनिएको छ, तर कसैले आफ्नो धनु तानेर जताभावी काँड हानि पठायो र त्यस काँडले इसरायलका राजालाई कवचको जोड्नेमा लाग्यो। राजाले आफ्नो सार्थीलाई भने, रथ घुमाएर मलाई रणभूमिको बाहिर लैजा, मलाई चोट लाग्यो। एकजना आरामी सैनिकले अन्त्यमा अन्धाधुन्ध आफ्नो बाण हाने, उसले कसैलाई ताकेर निशाना लगाएर हानेका थिएनन्, तर त्यस काँडमा वृद्ध आहाबको नाउँ लेखिएको थियो। अनि हामी देख्दछौ कि यस काँडले उसलाई कुनै हालतले भेटायो, तब के भयो त तिनी मरे, जस्तो कि मिकायाले अगमबाडी कहेथे। परमेश्वर सत्य हुनुहुन्छ, परमेश्वर जे भन्नुहुन्छ उहाँ सत्य भन्नुहुन्छ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 9847035679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।